नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको पर्खाईको कार्यक्रम तातो बहसको पर्खाइमा बस्नुभएका यहाँहरू सम्पूर्ण सुदूरपश्चिमवासीहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम तातो बहसको साथमा। कार्यक्रम प्रस्तुत म नवराज धानुकसम्म नै मलाई प्राविधिक रूपमा सहयोग गर्दै हुनुहुन्छ अनिल हुनुहुन्छ आज प्राविधिक मित्रको रूपमा। र आज म अलिकति यो विषयलाई जोड्दैछु, 23 वर्षमा प्रवेश गरेको छ, 23 साधारण सभाका लागि तयारी अवस्थामा रहेको छ नवजीवन सहकारी संस्था लिमिटेड। अहिलेको अवस्थामा कैलालीमा धेरै सहकारीहरू आए तर सबैभन्दा माथि रह्यो नवजीवन कोअपरेटिभ ब्याङ्क। अहिलेको अवस्थामा हेर्ने हो भने यसको फाइनेन्स अवस्था कस्तो छ, सेयर धनीहरूले यसलाई किन विश्वासमा लिए, यी यावत विषयलाई आज जोड्दैछु। म धेरै व्याख्या गर्न चाहन्न, धेरै यसलाई भूमिका मान्न चाहन्न। हामीसँग दुईजना महत्त्वपूर्ण व्यक्तित्वहरू हामीसँग हुनुहुन्छ, नवजीवन कोअपरेटिभ संस्थाका चाहिँ अध्यक्ष हुनुहुन्छ हामीसँग रतन कठायत, र त्यसै गरी नवजीवन कोअपरेटिभ ब्याङ्क लिमिटेडका चाहिँ महाप्रबन्धक हुनुहुन्छ हामीसँग मोहन भट्ट हुनुहुन्छ। उहाँहरू दुवैजनालाई म वेलकम गर्न चाहन्छु, स्वागत छ यहाँहरू दुवैजनालाई।
धन्यवाद।
सन्चै हुनुहुन्छ रतन सर?
ठिकै छ सर।
तपाईँ त चारैतिर बिजी मान्छे, यो नवजीवन सहकारी संस्था लिमिटेडलाई समय कसरी म्यानेज गर्दै हुनुहुन्छ यहाँले? यहाँबाट सुरु गर्छु म यहाँको विषयलाई।
अब सर, समयका कुराहरू गर्नुहुन्छ भने म नवजीवनमा 15 वर्षदेखि सञ्चालक पदमा छु। र मान्छे भन्नाले तपाईँको एक दुई ठाउँ मात्रै भयो भन्दैमा तपाईँको टाइमै म्यानेज गर्न भन्ने नसकिने भन्ने
होइन, धनगढीमा त रतन कठायतको विकल्पै छैन भन्छन् नि, त्यही भएर भने।
अब सर, यो म प्रतिको मान्छेहरूको यहाँका साथीभाइहरूको म प्रतिको सद्भाव र सदाशयका कारणले गर्दा भाव हुनसक्छ यो।
तर धेरैले भन्छन् चारैतिर चाहिँ हात हाल्दा लक्ष्य अनुरूप काम गर्न सकिन्न कि आफ्नो उद्देश्य एउटा हुन्छ, चारैतिर हात हाल्दा गन्जागोलको श्रृङ्खला सिर्जना हुन्छ कि भन्नेहरू होलान्, ती व्यक्तिहरूलाई यहाँले के भन्नु?
गलत कुरो हो सर। म जहाँ जहाँ बसिया छु म सबै ठाउँ टाइम म्यानेज गरेको अवस्था छ।
तपाईँलाई प्रश्न चिन्ह उठाउने औँला उठाउनेलाई तपाईँको जवाब यो छ?
अब भन्नाले तपाईँको प्रश्न मान्छे भइसकेपछि प्रश्न क्वेसन होइन, जब काम गर्दै जाँदाखेरि काम गर्ने मान्छेलाई तपाईँको अब्जेक्सन गर्ने हो, प्रश्न उठाउने कुरो हो। जो कामै गर्दैन त त्यो माथि त प्रश्न उठ्ने त कुरै हुँदैन। त्यही कारणले गर्दा म प्रति अब हुन्छ नि, तपाईँ दुई चारजना मान्छेले कुरा काट्दैमा तपाईँको रतन कठाले टाइमै दिन सक्दैन, म्यानेजै गर्न सक्दैन भन्ने कुराहरू छैन। तपाईँलाई थाहै छ नवजीवन भने म 15 वर्षदेखि छु, र हिजोका दिनदेखि अहिलेको अवस्थामा नवजीवन भनेर तपाईँले देखिरहनु भएको छ, मैले भनिरहनु पर्ने अवस्था छैन। नवजीवन कुन ठाउँमा पुगेका छ, अब हामीले या मैले टाइम नदिया भए, मैले म्यानेज गर्न नसके भए, मलाई 15 वर्षदेखि त यसका सेयर सदस्यहरूले मलाई त जिताउनु पर्ने अवस्था त थिएन। हेर्नुहोस्, जहिले पनि इलेक्सन भएको छ, इलेक्सनमै तपाईँको चुनाव जितेर आइ अवस्था हो यो। म प्रतिको साथीभाइहरूको म प्रति सद्भाव र सदाशयताको कारणले गर्दा मैले हुन्छ नि, अब दुई चारजनाले अब्जेक्सन गर्दैमा अब यो हुन्छ नि सबैको भ्यू त्यही हो भन्ने कुराहरू म मान्दिनँ।
अब महाप्रबन्धक सरतिर म जोड्न चाहन्छु,
प्लिज।
यहाँलाई स्वागत छ।
हस्, धन्यवाद।
बडो यहाँ त मेहनती अध्ययनशील व्यक्ति, लामो समय तपाईँ अन्य सङ्घ संस्था र एसपिएमा तपाईँ आफै पनि त्यसको चाहिँ भनौँ न त्यहाँको चाहिँ फाउन्डर भएरै बस्नुभयो,
होइन,
फाउन्डर प्रिन्सिपल भएरै बस्नुभयो। अहिले यो पछिल्लो समय तपाईँ नवजीवन कोअपरेटिभमा आउनुभएको छ, कति भयो सर यहाँलाई त्यहाँ काम गर्न लागेको, अब त्यहाँको जिम्मेवारी?
अहिले अहिलेको हिसाबमा चाहिँ अहिले 2-3 महिना पुग्न आँट्यो, तर योभन्दा पहिला पनि 3 वर्ष म नवजीवनमा काम गरेर महाप्रबन्धक रूपमा काम गरेर गएको हुँ। अहिले चाहिँ 3 महिना हुन थाल्यो नयाँ चाहिँ।
तपाईँ दुवैजना साथी जस्तो पनि देखिनुहुन्छ क्या?
साथी पनि
धेरैले भन्छन् नि त, रतन कठायतको भूमिका र मोहन भट्टको भूमिका लाई चाहिँ धेरैले टिका टिप्पणी गर्छन् पनि होला, यदि यो कुरालाई कोट्याउने हो भने तितो कुरा सत्य कुरा तितो हुनसक्छ क्या, होइन? यो कुरा भन्नेहरू पनि होला नि त। तर मोहन भट्ट एकजना व्यक्ति काम गर्नमा आफूलाई कसरी परिचित गराउने व्यक्ति हो, हामी यसरी चर्चा गर्ने?
अब निश्चित रूपमा काम मेहनतले गर्नुपर्छ, एउटा काम तपाईँको समातिसकेपछि त्यसको एउटा लक्ष्य लिनुपर्छ, एउटा लक्ष्य लिइसकेपछि त्यो लक्ष्यलाई प्राप्त गर्नको लागि अब योजना बनाउनुपर्छ, र त्यो योजना अनुसार आफ्नो टिमलाई मोटिभेट गर्नुपर्छ, र म त्यही कुरामा लागेको छु अहिले।
जस्तै रतन सर, उहाँ बडो तपाईँले ल्याउनु भयो उहाँलाई, होइन, एउटा भनौँ न संस्थामा ल्याउनु भयो नि त तपाईँले सिधा कुरामा क्या। अहिले हेर्ने हो भने नवजीवन कोअपरेटिभ संस्थाको अवस्था कस्तो छ, तपाईँ अध्यक्ष हो नि?
अहिलेको अवस्था एकदमै राम्रो अवस्था छ। अस्तिको पुष्म सन्तको क्लोजिङमा मात्रै हामीले 4,63,00,000 अर्धवार्षिकमा हामीले 4,63,00,000 रुपियाँ हामीले प्रफिट गरेका छौँ, र विगत तपाईँको 72-73 अषाढ मसान्तमा हामीले लगभग 7,44,00,000 जति हामीले फाइदा गरेका थियौँ। अहिले हामीले कमसेकम अहिलेको अवस्थामा अर्धवार्षिकमै पनि हामीले लगभग 4.5 करोडभन्दा माथि प्रफिट गऱ्यो गरेको अवस्थामा भोलि गएर हामी असार मसान्तमा तपाईँको हामी लक्ष्यभन्दा हामी माथि नै जान्छौँ कि
भनेपछि तपाईँहरू लक्ष्यभन्दा माथि हुनुहुन्छ
लक्ष्यभन्दा माथि
तर नवजीवन कोअपरेटिभले जुन यो 23 औं साधारण सभाको लागि मिति एकपटक घोषणा गरेको थियो चैतको अन्तिम यो पौषको अन्तिम अन्तिममा
उसन्तिस गते
किन ब्याग भयो त
अब यो ब्याग भन्ने कुरा हुँदैन सर हाम्रो पहिलोचोटि 25% पुग्नुपर्छ 25% अहिलेसम्मको इतिहासमा विगत 23 वर्षदेखि त नभनौँ 20 वर्षदेखि यतातिर पहिलो प्रयासमा कहिले पनि नपुगेको अवस्था हो र अहिले त हामीसँग लगभग 16,000 भन्दा बढी सदस्यहरू
बनाइसक्नुभयो
अब 16,000 भन्दा बढी सदस्यहरूमा अब तपाईँ केही न 4-5 हजार उपस्थिति हुनुपर्ने अवस्था हुन्छ अब यो कुरामा तपाईँ पनि शेर सदस्य हो कि जस्तो मलाई लाग्छ अब शेर तपाईँ शेर सदस्य पनि 29 गते जाँदैनन् भने त केही छैन हामीले त कल गरिदिए कल हुन्छ नि पहिलो कलमै तपाईँको पुग्छन् भने त हामीलाई के आपत्ति पर्छ र हामीले पुर्याउनै पर्ने अवस्था थियो अब सेयर सदस्यहरूको एउटा मान्यता के छ भने पहिलोचोटि कोरम पुग्दैन र त्यसपछि दोस्रो शनिबार कोरम पुग्छ भन्नेको अलरेडी मान्छेको मनस्थिति त्यही अवस्था भएको कारणले गर्दा पहिलोचोटि नपुगे अवस्था हो कि जस्तो लाग्छ
अब भोलि हुन्छ मोहन सर
हजुर हुन्छ
जुन अब तयारीका कुराहरू होला नि होइन को छन् अब चिफ गेस्टहरू को को राख्नु सोचमा हुनुहुन्छ यसलाई चाहिँ कसरी अगाडि तपाईँहरूले साधारण सभालाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ अलिकति म्यानेजमेन्टको दृष्टिकोणले यहाँसँग सोधौँ न
हस् अब हाम्रो अब 8 गते जुन साधारण सभा हुँदैछ त्यसको एकदमै म्याक्सिमम् प्रचार प्रसार गरिसकेको छ हामी सेयर सदस्यहरूसित सम्पूर्ण क्षेत्रमा हामी पुगेर हामी भेटघाट गर्ने पर्सनली उहाँहरूसित भेट्ने र उहाँहरूलाई निम्तो दिने कार्य गरिसकेका छौँ पर्सि हाम्रो चाहिँ साधारण सभामा चिफ गेस्टको रूपमा नेपाली नेपालका मन्त्री मान्य मन्त्री बालकृष्ण खाँडजी
रक्षा मन्त्री
आउँदै हुनुहुन्छ उहाँ नेपाली कङ्ग्रेसको चाहिँ यो सहकारी विभाग हेर्ने प्रमुख पनि हुनुहुन्छ त्यसैले अब कार्यक्रम त्यसरी महत्त्वपूर्ण भइहाल्यो त्यसै गरी अब अन्य सबै कुराहरू हामीले व्यवस्थित गरिसकेका छौँ निम्तो बाँड्ने कामहरू पनि भइसकेका छ हाम्रो अब आफ्नै त्यो किसिमको एउटा भनौँ न एउटा सर्कलमा एउटा निम्तो जाने हुन्छ र त्यसबाहेक पनि हामीले सर्वसाधारण र शेयर सदस्यज्यूहरूलाई पनि सो कार्यक्रममा हामीले एफएमद्वारा अनि पत्र पत्रिकामा अनि माइकिङ गरेर भए पनि हामीले चाहिँ जानकारी गराइसक्यो
भनेपछि यो ओम प्यालेसमा भव्य सभ्य कार्यक्रम गर्दै हुनुहुन्छ
एकदमै
जस्तै रतन सर यो जुन तपाईँहरूको 23 औं साधारण सभाको अबको यो कार्यदिशा कार्यनीति के हुनसक्छ हामी अलिकति अनुमानित केही चर्चा गर्न सकिने अवस्था छ त
छ किन नहुनु सर अहिलेको अवस्थामा हामीलाई 2050 सालमा जुन बनाएको विनियम छ त्यो अलिकति अपुरो भएको अवस्था छ अब कमसेकम त्यति बेला तपाईँको 2-400 मान्छेले अब हुन्छ 64 जनाले खोलेको अवस्था नवजीवन थाहै छ होइन अब त्यो 64 जनाले खोलेको अवस्थामा जुन विनियम थियो नि अहिले 23 वर्ष भइसक्यो अब यसका समस्याहरू पनि वृद्धि हुँदै गए
जनगुनासो अब सबै कुरा दिनै जानु पर्यो
त्यति बेला 64 थियो अहिले तपाईँको 16,000 भन्दा बढी भइसक्यो अब यी कुराहरूमा त्यही कारणले अलिकति हामीले विनियम पनि संशोधन गर्नुपर्छ कि भन्ने कुराहरूमा हामी यो साधारण 23 औं साधारण सभामा हामी विनियमको बारेमा पनि हामी संशोधनतिर गइरहेछौँ र हामीले यो संशोधन गर्दाखेरि तपाईँको 51% पुग्नै पर्ने अवस्था छ र यो हाम्रो जो तयारी छ जो एक्जिएम साहबले भन्नुभयो यो वास्तवमा हामीले 51% पुर्याउने को तयारीमा हामी गइरहेको छौँ र 51% मध्ये 2/3 तपाईँको विनियम संशोधन गर्नु
भनेपछि यो पटक विनियम संशोधन हुने सम्भावना प्रबल छ के कुरामा संशोधन हुँदैछ त
अब यो कुरा धेरै कुरा त छैन हामीले 2-3 वटा कुराहरूमा हामीले बढी
फोकस गर्छौँ
एउटा भन्नाले हिजोका दिनमा हामीले जो 15% हामी जहिले पनि डिभिडेन्ड दिइरहेको अवस्था थियो त्यो कुरामा अलिकति हामीले हाम्रो 50 सालको विनियममा
म यसलाई अझ क्लियर गर्छु
प्लिज ज्याम सर
अब के छ भने उहाँ अध्ययज्यूले भनिसक्नु भएको छ 50 सालमा अब उहाँहरूले जतिखेर यो जो जसले संस्थापकहरूले संस्था स्थापना गर्नुभयो उहाँले कल्पना पनि गर्नुभएको थिएन होला यो संस्था यो रूपमा पुग्छ होला भनेर होइन त्यसैले अहिले चाहिँ अब अलिकति हामीलाई यत्रो ठुलो परिवार भइसकेपछि केही कुराहरू समय सापेक्ष परिवर्तन गर्नुपर्ने भयो एउटा त के भयो भने हामीले अलिकति चाहिँ दर्ताको बेलामा जुन विनियम हामीले निर्माण गरेका थियौँ त्यो विनियममा चाहिँ हामीले केही टेक्निकल कुराहरू अलिकति मिलाउन पुगेको रहन्छ. अब त्यसलाई चाहिँ हामी बिचमा पनि प्रयास गऱ्यौँ तर बिचमा हामी सफल भएनौँ र यसपालि चाहिँ हामीले त्यो विनियम चाहिँ परिवर्तन गर्नुपर्ने. अब म तपाईँलाई टेन्टेटिभली मुख्य कुराहरू भन्दाखेरि सबभन्दा पहिला त अब अहिले हामीले हाम्रो चाहिँ अधिकृत पुँजी त्यतिखेर 25 करोड राखेको थियौँ. अब हामी चाहिँ अब हाम्रो संस्था ग्रो हुँदै गएको छ र हामीले पनि लक्ष्य फेरि निर्धारण गर्दैछौँ. हामी अहिले जिल्लामा 5%सँग मात्र हाम्रो पहुँच छ चाहिँ हामी चाहिँ अब अर्को आउने 2-4 वर्षभित्र चाहिँ हामी 25%सम्म हाम्रो पहुँच पुर्याउने लक्ष्यमा छौँ. त्यो भनेको हाम्रो चाहिँ मैले एक्चुली पहिला पनि एउटा इन्टरभ्यूमा भनेको थिएँ हाम्रो अध्यक्षज्यू र सञ्चालन समितिको एउटा लक्ष्य के छ भने एक घर एक धुरी एक स्वरोजगार भन्ने छ कि नारा. अब त्यसको लागि हामीले हाम्रो अधिकृत पुँजी पनि बढाउनु पर्नेछ 25 करोडबाट 50 करोड पुर्याउनु पर्नेछ. त्यसै गरी एउटा अहिले चाहिँ सेयर सहकारी भनेको आफ्नो सेयर सदस्यको लागि हो. एउटा आपतकालीन कर्जा भन्ने त्यतिखेर तत्कालीन अवस्थामा 50 सालमा जुन राखिएको थियो 10,000 मात्रै तितो लिएर त्यो पाइन्छ त्यो त्यसलाई चाहिँ अहिले त्यसको सीमा अब अहिले 10,000 त केही पनि हुँदैन. त्यसैले त्यसलाई 1,00,000 रुपियाँ पुर्याउनु पर्नेछ. त्यसै गरी अब अहिलेसम्म हाम्रो सञ्चालक समिति चाहिँ के थियो भने 9 जना सञ्चालकहरू छानिएर आउनुहुन्थ्यो र अनि सञ्चालक त्यही छानिएको सञ्चालकज्यूहरूले चाहिँ आफूमध्येबाट 1 जनालाई अध्यक्ष बनाउने प्रचलन थियो. अहिले चाहिँ हामीले प्रत्यक्ष निर्वाचनबाट 2 जना अध्यक्ष र उपाध्यक्ष चुन्ने यो चाहिँ अब अलिकति मतलब सहकारीको सेयर सदस्यहरूले आफ्नो डाइरेक्टली आफैले आफ्नो नेता चुन्न पाओस् भनेर हामी अध्यक्ष र उपाध्यक्ष चुन्ने व्यवस्था गर्दैछौँ.
भनेपछि यो पनि परिमार्जित हुँदैछ.
परिमार्जन त्यसभन्दा बाहेक अर्को कुरा के भयो भने अब अहिलेसम्म चाहिँ 11 जना सञ्चालक समिति रहने 9 जना चुनेर आउने 2 जना भन्ने थियो. अब अहिले चाहिँ सहकारीले नयाँ एउटा चाहिँ एउटा सर्कुलर भनौँ न एउटा जारी गरेको छ मनोनित लाइज क्रमशः हटाउँदै जानुहोस् भनेर डाइरेक्ट प्रत्यक्ष. त्यसैले 11 जना प्रत्यक्ष राख्नुपर्ने ठाउँमा हाम्रो अब परिवार पनि बढेर गयो. अब लगभग 16,000 सदस्य पुग्न थालिसके. त्यसैले 11 को सट्टामा 13,000 सदस्यीय सञ्चालक समिति बनाउने भयो. त्यो पनि विनियममा परिवर्तन गर्दैछौँ. अनि अर्को चाहिँ एउटा 32 एउटा महत्त्वपूर्ण बुदा छ. त्यसमा चाहिँ हामीले मैले अघि भनेको टेक्निकल हामीले चाहिँ अलिकति त्यतिखेर चुकेका थियौँ त्यसलाई चाहिँ हामीले अहिले सुधार गर्दैछौँ. त्यो चाहिँ वास्तवमा सहकारी संस्थाको सेयर सदस्यहरूले पाउने लाभांश सम्बन्धमा छ. अनि अब चौथो कुरा चाहिँ हामीले सल्लाहकार समिति कतिजना गठन गर्ने त्यो ऊ थिएन बोलेको थिएन. त्यो कुरालाई हामीले चाहिँ त्यहाँ गर्न खोज्दैछौँ. र केही चाहिँ हाम्रो बहुद्देश्यीय सहकारी हो त्यसमा केही अरू उद्देश्यहरू थप्दैछौँ. मैले तपाईँलाई जानकारी गरौँ हामी अब 2 महिनाभित्र डिजिटल उसमा हामी एसएमएस ब्याङ्किङ अनि एसएमएसबाटै तपाईँको जानकारीहरू पाउने है. अनि त्यो सँगसँगै हामीले अरू सर्भिसहरू पनि एड गर्न कोसिस गर्दैछौँ हाम्रो चाहिँ सहकारी सदस्य सहकारीका सदस्यहरूलाई उहाँहरूलाई चाहिँ आवश्यकता अनुसार उहाँको मोबाइल टपअपको भनौँ न अहिले सामान्यतया त्यसमा चाहिँ हामी अहिले डिजिटल उसमा जाँदैछौँ. त्यसैले त्यसको उद्देश्यको लागि पनि हामीले चाहिँ त्यो उद्देश्यहरू फेरि थप गर्नुपर्ने भएको हुनाले अहिले यो चाहिँ विनियम परिवर्तनमा छ. यो एउटा कुरा थियो. दोस्रो कुरा चाहिँ के हो भने हामीले मुनाफा त कमायौँ तर हाम्रो सदस्यहरूलाई हामीले 15%भन्दा बढी दिन सक्दैनौँ. अनि सहकारीको सिद्धान्त अनुसार के छ भने सदस्यहरूको चाहिँ पर्सनल सुख दुःखमा पनि हामीले चाहिँ काहीँ हाम्रो पहुँच हुनुपर्छ भनेर हामीले सहकारी सेयर सदस्य हित कोष भन्ने पनि यसपालि निर्माण गर्न गइरहेको छौँ. त्यस कारण
यो एउटा कुरा मोहन सर तपाईँले भनेको कुराहरू धेरै लक्ष्य लिनुभएको छ तपाईँहरूले होइन. यो अलिकति हेर्ने हो भने ब्याङ्कतिर अहिले पछिल्लो समय हामीले धेरै कुरा सोच्नु आवश्यक पनि छ र पछिल्लो समय हामी भारतको नोटबन्दीको एउटा असर पनि र एउटा हामीले त्यसले सिक्नुपर्ने एउटा पाठ पनि बन्यो हाम्रो लागि किनभने अबको केही वर्ष केही दशकमा चाहिँ हामी कमसेकम एउटा डिजिटल या भनौँ हामी सफ्ट भनौँ न सफ्ट मेसिनहरूमा हामी जान सकिने अवस्था छ. हामी अब पैसा कति बोकिरहने गोजीमा मैले एउटा प्रश्न गराएको थिएँ तपाईँलाई योभन्दा पहिलेको अन्तर्वार्तामा पनि टेलिभिजनको. यो अहिले हेर्ने हो भने मोहन सर हामी पैसा गोजीमा राख्छौँ होइन. त्यो पैसा जस्तै मानिलिनुहोस् मेरो गोजीमा या मेरो पर्समा 10,000 रुपियाँ छ भने त्यसले मलाई के दिन्छ. यदि त्यही पैसा मैले ब्याङ्कमा जम्मा गरेँ भने त्यसले मैले तपाईँले भनेअनुसार लाभांश बोनस मैले के पाउन सक्छु भन्ने लाग्न सक्छ एउटा सेयर धनीलाई. प्लिज यो विषयमा अलिकति क्लियर गर्नु न.
तपाईँलाई म के भन्न चाहन्छु सबैलाई सुन्ने सबै साथीभाइ जम्मै जो जसले मित्रहरूले सुनिराख्नु भएको छ र उहाँहरूले कम्युनिकेट गरिदिनुहोस् पैसाको इन्ट्रेन्सिक भ्यालु हुन्छ कि आन्तरिक मूल्य हुन्छ. 10,000 रुपियाँ हामीले अहिले मेरो हातमा छ यो मैले भोलि साँझसम्म राखेँ भने त्यो 10,000 मेरो लागि 10,000 मात्रै हुन्छ. तर त्यसलाई मैले ब्याङ्कमा राखेँ भने के हुन्छ भने त्यो 10,000ले तपाईँको 10 रुपियाँ भए पनि कमाउँछ कि है. त्यसैले चाहिँ महत्त्वपूर्ण कुरा के छ भने एकातिर त सुरक्षाको कुराहरू छ अर्कोतिर के छ भने पैसा भयो भने मान्छेको लहर चल्छ न मन नलागे पनि दुनियाँ खर्च
पर्चेस गर्ने मन लाग्ने
हो होइन. चाहिँ आफूलाई मतलब नचाहेको चिज पनि यसो हेर्दा राम्रो पर्चेस गर्ने हुन्छ. त्यसैले एउटा एकातिर त के छ भने पैसाको आन्तरिक मूल्य इन्ट्रेन्सिक भ्यालु छ. त्यसैले सबैलाई म के अनुरोध गर्छु भने पैसा जति चाहिन्छ तपाईँले दैनिक आफ्नो क्रियाकलाप चलाउनलाई त्यति पैसा मात्रै गोजीमा राख्नुहोस्, त्योभन्दा बाहेक चाहिँ ब्याङ्कमा लगेर राख्नुहोस्, त्यसको इन्ट्रेन्सिङ भ्यालु छ एकातिर। अर्कोतिर के छ भने तपाईँको पैसाले पैसा कमाउने हो कि
गुड
है, पैसाले चाहिँ के गर्छ भने पैसाको चाहिँ प्रोडक्सन क्यापासिटी हुन्छ है। पैसा ब्याङ्कमा राख्नु भने त्यो ब्याङ्क तथा वित्तीय संस्था राख्नु भने त्यो ब्याङ्क तथा वित्तीय संस्थाले व्यापार गर्न इच्छुक, उत्पादन गर्न इच्छुक, फ्याक्ट्री खोल्न इच्छुक मान्छेलाई चाहिँ त्यो लगानी गर्छ,
लगानी गर्छ।
त्यो लगानी गरेपछि के हुन्छ,
पैसाको मुभमेन्ट पनि भयो नि त एउटा, त्यसले पुँजी परिचालन गर्न
सक्छ। हामी कहाँ चाहिँ सबभन्दा ठुलो एकदम दुर्भाग्य के छ भने हामी पैसा हुने बित्तिकै जग्गा किन्छौँ, नन प्रोडक्टिभ हो, त्यसले रोजगार दिँदैन कसैलाई। सुन किन्छौँ हामी, चारवटा ताला लगाएर भित्र राख्छौँ, त्यसले 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 कहिले पनि
केही
पनि मतलब त्यसको समाजमा पनि रिटर्न हुँदैन। तर हामीले त्यो पैसालाई व्यापार गर्न सिक्यौँ भने त्यो व्यापार एकातिर उसले आफूले पनि कमाउँछ, चारजना मान्छेले रोजगार पाउँछ, चारजना मान्छेले चाहिँ मान्छेसँग आफ्नो बच्चा पढाउने पैसा हुन्छ होइन, अनि त्यो बच्चा पढाउने पैसा भयो भने एउटा स्कुल खोल्छ, त्यहाँ अझ 15 रोजगार पाउँछ, त्यो एउटा मोमेन्टम एउटा चाहिँ तपाईँको क्रिएट हुन्छ कि।
भेरी गुड। जस्तै रतन सर, अरू ब्याङ्कहरू धेरै सहकारीहरू छन्, एउटा सहकारीको कन्सेप्टबाट तपाईँहरू अगाडि बढेको आज नवजीवन कोअपरेटिभ 23 साधारण सभा 23 वर्षको यो भनौँ न पिरियडमा जुन सफलता प्राप्त गर्यो, यो सफलता एउटा सामान्य त्यो सोचबाट उठेको एउटा सहकारीले यतिसम्म ब्रडली गर्न सकिँदो रहेछ त यदि हामीले चाहेपछि, यसको लागि एउटा प्लानिङ हुनु आवश्यक छ जस्तो लाग्छ यहाँलाई सहकारीहरूको।
हजुर,
के भन्नुहुन्छ यो विषयमा? एउटा सामान्य सहकारीहरू धेरै त अहिले कोल्याप्स भएका पनि छन्, सहकारीहरू बहुउद्देश्यका हुन्छन्, कोही आफ्नै उद्देश्यका हुन्छन्, यी सहकारीहरूले यदि राम्रो प्लानिङ गर्न सक्यो र म्यानेजमेन्ट दृष्टिकोणले सेयर धनीहरूले पनि यदि हामीले सेयर धनीलाई पनि विश्वासमा लिन सक्यो भने नवजीवन जस्तै अन्य सहकारीहरू पनि बन्न सकिने अवस्था रहन्छ त?
अवश्य नवजीवन जस्तै बन्न सकिने अवस्था नहुने भन्ने कुरा त हुँदैन होइन, तर म अब नवजीवनकै बारेमा बढी कुरा गर्न
चाहन्छु। प्लिज प्लिज प्लिज।
अहिले तपाईँ नोटबन्दीका कुरा विभिन्न कुराहरू तपाईँले गर्दै हुनुहुन्छ, वास्तवमा अहिलेको अवस्थामा नवजीवनलाई विश्वास गर्ने मान्छे छन् नि, यति मान्छे छन् नि अहिले बजारमा। मेरो विचारमा सायद यो ब्याङ्किङ सेक्टरमा अलिकति पैसाकै स्कार्सिटी छ कि जस्तो मलाई लागेको छ, तर नवजीवनलाई यो समस्या कहिले पर्याप्त छैन जस्तो लाग्यो मलाई। यो भने तपाईँको नवजीवनलाई स्कार्सिटी नपर्नुको कारण के भने नवजीवनप्रति जो यहाँका सेयर सदस्य, जो डिपोजिटर जो छन् नि, उहाँले नवजीवनप्रति देखाएको सद्भाव, जो विश्वास छ नि, त्यसले गर्दा हामी नवजीवन यो अवस्थामा पुगे अवस्था पनि हो कि जस्तो मलाई लाग्छ। र अर्को कुरो, नवजीवन जुन जति बेला स्थापना भएको अवस्था थियो त्यति बेला सायद राष्ट्रिय ब्याङ्कहरू गभर्मेन्टका
कवर्ग
भन्दा पनि वाणिज्य ब्याङ्क, राष्ट्रिय वाणिज्य ब्याङ्क, कृषि विकास ब्याङ्क र ब्याङ्क लिमिटेड बाहेक अरू अहिलेका जस्ता कमर्सियल ब्याङ्क छन् नि, यो कुनै थिएन त्यति बेला। स्टार्टिङ धनगढीमा नवजीवन त्यति बेला इन्ट्रान्स भयो भनौँ न, त्यति बेला तपाईँको 50 सालदेखि जुन तपाईँको सुविधा, जुन तपाईँको कारोबार नवजीवनले दियो नि यहाँका पब्लिकहरूलाई, त्यो कारोबारका कारणले गर्दा पनि नवजीवनप्रति अहिले यतिका विश्वास गरेको अवस्था हो कि जस्तो मलाई लाग्छ होइन। अब अर्को कुरा, तपाईँले अरू पनि सहकारी जस्तो बनाउन सकिन्छ कि भन्ने कुराहरू गर्नुभयो होइन, अब त्यो बनाउन पनि सकिन्छ जस्तो पनि लाग्छ। अब नवजीवन
त्यहाँको सञ्चालन बोर्ड जो हुन्छ नि, मेन बोर्डकै हातमा रहने हो र सेयर धनीहरूलाई विश्वास दिलाउन सक्ने वातावरण पनि सिर्जना गर्नुपर्छ। जस्तै अलिकति चर्चा गर्ने हो भने रतन सर, यो जुन नवजीवनको आज जुन हाइट छ नि, एउटा भनौँ न एउटा सामान्य धनगढीबाट सुरु भएको आज टिकापुरदेखि लिएर तपाईँ हामी नेपालगञ्जसम्म करिब करिब बासगढीसम्म छौँ हामी होइन, यसलाई अझ ब्रडली तपाईँहरू विस्तार गर्दै हुनुहुन्छ, त्यो एउटा तपाईँहरू चरणमा हुनुहुन्छ होला, चाँडै त्यसको सफलताको पनि कामना गर्न चाहन्छु म। यो 23 साधारण सभा पुगिसक्दा अब के छ भिजन तपाईँहरूले, अलिकति अब यसलाई चाहिँ अझ ब्रडली लग्ने हो कि सबै सेयर धनीहरूलाई लगानी लगाउनका निम्ति, सेयर किन्ने वातावरण बनाउनका निम्ति केही छ त्यसको लागि अझ खुला गर्ने अवस्था, सिर्जना गर्न सकिने अवस्था छ रतन सर?
एउटा कुरा कि हामीले सेयर त तपाईँको साधारण सभाको बेला मात्रै तपाईँको एक महिना मात्रै हुन्छ नि कुरा हो, 11 महिना तपाईँको खुला हुन्छ भनौँ होइन। र अर्को कुरो, अघि जेएम साहबले भन्नु भने हाम्रो लगभग 7-8 लाख कैलाली जिल्लाको जनसङ्ख्या भएको अवस्था हो होइन,
11 लाख करिब करिब
11 लाख, तर हाम्रो 16,000 मात्रै छौँ हाम्रो सेयर सदस्य, अघि 5% मात्रै पाउँछ जो भन्नु भने 25%सम्म हामी नवजीवनको हुन्छ नि हाम्रो सेयर सदस्य या हुन्छ नि उपभोक्ता पसल या तपाईँको हुन्छ नि भोलिका दिनमा बहुदेशीय भएको कारणले गर्दा भोलि गएर अरू कुनैतिर जाने कि, अस्ति हामीले कोल्ड स्टोरकै लागि पनि हामी 1.5 बिघा जग्गा किने अवस्था छ, र भोलिका दिनमा हुन्छ नि अझ कोल्ड स्टोर तिरै जाने कि या हुन्छ नि अब शिक्षातिर जाने कि भन्ने कुराहरूमा अब हामी व्यापक बहस चलाउने पक्षमा छौँ। यो हामी यो साधारण सभा सकिने बित्तिकै
एउटा सर्वपक्षीय सबैतिर सबैलाई
सबैलाई बोलाएर तपाईँको हुन्छ नि भोलि गर्न उनीहरूले बहुदेशीय भाग हाने खालि पैसा लिएर मात्रै तपाईँको लगानी गरेर मात्रै पुग्दैन कि अब यसको पनि सामाजिक उत्तरदायित्वतिर हुन्छ नि भोलि गएर शेष सदस्यहरूलाई बढी से बढी कसरी फाइदा दिने त अब हामीले अहिले 10 करोड रुपियाँ कमाउँदैमा तपाईँको 15%भन्दा बढी त हामी दिन सक्ने अवस्थामा त छैनौँ। बोली इन्डाइरेक्टली कहीँ हुन्छ नि सेयर सदस्यहरूलाई शिक्षातिर जाने कि या स्वास्थ्यतिर जाने कि या हुन्छ नि भोलि गएर उपभोक्ता भण्डारतिर जाने कि भोलि गएर कमसेकम यिनै किसानहरूका तपाईँका यी सामानहरू हुन्छ नि उत्पादन भएका सामानहरू हामी उपभोक्ता भण्डारमा अथवा उपभोक्ता हामी लगभग हामीले 8-10 ठाउँ पहिचान गरिसकेको अवस्था छ र यो जिएम साहब यो बारेमा अलिकति मेहनत गर्दै हुनुहुन्छ। भोलिका दिनमा हामी कतातिर कुन कुन सेक्टरमा जाने कुन कुन ठाउँमा हामीले त्यसलाई फोकस गर्ने भन्ने कुराहरूमा हामी त्यो बारेमा पनि छलफल गर्दैछौँ।
होइन अस्ति नै पनि हाम्रो जिएम सरले वेस्टेज टेलिभिजनको कुराकानीमा भन्नुभएको थियो जस्तो यो अलिकति तपाईँ भनौँ न अब यो लगानी मात्रै लाउने र बैङ्कलाई मात्रै चलाउने र एउटा समाजप्रति उत्तरदायी बन्नका निम्ति तपाईँले पनि एउटा कुरा खोल्नु भएको थियो हामी चाँडै एउटा केही न केही भिजन होइन एउटा हामी समाजप्रति उत्तरदायी बन्ने र केही हामी समाजलाई त्यहाँबाट निस्किने चिजहरू हामी कति कैयौँलाई चाहिँ एउटा भनौँ न रोजगारी पनि दिन सकिने अवस्था रहन्छ के छ सर यो विषयमा यहाँहरू के गर्ने प्लानमा हुनुहुन्छ?
निश्चित रूपमा अब अहिले त अध्यक्षज्यूले पनि भन्नुभयो हाम्रो लगभग 16,000 शेयर सदस्य छन् त्यो भने हामीलाई ठुलो स्ट्रेन्थ हो सम्पत्ति हो एउटा चाहिँ हाम्रो लागि क्षमता हो त्यो पनि र अहिले हाम्रो चाहिँ भिजन भनेको यो हामी 1 वर्षभित्रमा हामी चाहिँ नेटवर्किङमा जानेछौँ कि हाम्रो कम्तीमा जो सेयर सदस्यहरू हुनुहुन्छ फैलिरहेको उहाँहरूसित हामी कसरी हाम्रो अप्रोच र एक्सेस बढाउने हाम्रो फर्स्ट फेजमा चाहिँ हामी उहाँहरूसित नेटवर्किङमा जाँदैछौँ। त्यसको लागि हामीले विभिन्न ठाउँमा उहाँहरूलाई आवश्यक पर्ने चाहिँ उपभोक्ता पसलहरू भण्डारहरू हामी खोल्दैछौँ। त्यस त्यो के को लागि खोल्दैछौँ भने उहाँहरूसित नेटवर्किङ गर्ने उहाँहरूले उत्पादन गरेका चिजहरूलाई त्यो उपभोक्ता पसल मार्फत भित्त्याउने अनि अब कुनै अनुकूलन गर्ने ठाउँमा राख्नुपर्नेछ भने त्यसपछि एउटा नेटवर्किङ गइसकेपछि अब भनौँ न शीत भण्डार जुन कोल्ड स्टोर कुरा छ अब उहाँहरूले प्रोडक्ट गरेको कुरालाई चाहिँ यदि हामीले शीत भण्डारमा राखेर मौसम अनुसार चाहिँ हामीले त्यसलाई बेच्न पायौँ र उहाँले चाहिँ त्यसको मूल्य राम्रो लिन पाउनुभयो भने हामी त्यसलाई चाहिँ त्यसरी चाहिँ शीत भण्डारमा चाहिँ हामी लास्टमा जाने पछिमा छौँ र अहिले हाम्रो भिजन भनेको हामी म्याक्सिमम पोइन्टहरूमा हाम्रो चाहिँ उपभोक्ता भण्डार मार्फत चाहिँ हामी हाम्रो सेयर सदस्यसित पुनः रिकनेक्ट
जस्तो जिएम सर अलिकति यो चर्चा गर्ने हो भने के हामी कैलाली या कञ्चनपुर या सुदूरपश्चिमवासीहरूमा यो ब्याङ्कतिर पैसा जम्मा गर्ने या भनौँ सेयर हाल्नेतिर हामी त्यो विषयमा अलिकति जानकारी छौँ हामी कि होइन अहिले पनि ब्याङ्कहरूप्रति
हामीसित तपाईँको हामीसित के छ भने वित्तीय साक्षरता धेरै कम छ है यो चाहिँ हामीले पनि गर्न नसकेका हो सबै चाहिँ कमर्सियल ब्याङ्कले म भनौँ न ब्याङ्क त वित्तीय संस्थाहरू कसैले गर्न नसकेको कुरा छ कि हाम्रो चाहिँ सबभन्दा ठुलो कुरा के छ भने हाम्रो सेयर सदस्यलाई हिजो म एउटा भेलामा गएको थिएँ उहाँलाई मैले कुन कति पैसा ब्याज तिर्नुपर्छ भन्ने पनि थाहा छैन कि त हामीले दिन नसकेको अवस्था हो त्यो होइन त्यसमा हाम्रो पनि कमजोरी छ र अरू ब्याङ्क तथा वित्तीय संस्थाको पनि कमजोरी छ। सबभन्दा ठुलो कुरा त के हो भने पैसाको महत्त्व के छ यसले यसको चाहिँ जुन मैले अघि पनि तपाईँहरूले निवेदन गरेँ के भने यसको जुन प्रोडक्सन क्यापासिटी छ नि त्यसको बारेमा सर्वसाधारण मान्छेलाई चाहिँ हामीले जानकारी दिनु जरुरी छ र एउटा कुरा त्यो दोस्रो कुरा चाहिँ अर्को कुरा महत्त्वपूर्ण के जानकारी दिनु जरुरी छ भने तपाईँसित काम गर्ने इच्छा छ कमिटमेन्ट छ भने तपाईँले पैसा नभएको कारणले गर्दा मैले व्यापार गर्न पाइनँ भन्ने कुरा चाहिँ अबको दिन दुनियाँमा चाहिँ त्यो खालि कुरा कल्पनाको कुरा मात्रै हो। यत्रो वित्तीय संस्थाहरू छ जो तपाईँलाई तपाईँसित यदि उद्यम गर्ने इच्छा शक्ति छ भने तपाईँलाई लगानी
लाउन तयार छ
तयार छन्। त्यसैले म त अस्ति तपाईँको कार्यक्रम त्यहाँ पनि टिभी कार्यक्रम भनेको थिएँ म यहाँ पनि के भन्छु भने कसैले मैले मसँग पैसा छैन र मैले अब व्यापार गर्न पाउँदिनँ भनेर निराश नभने हुन्छ। नवजीवन लगायत थुप्रै ब्याङ्क तथा वित्तीय संस्थाहरू छन् जसले तपाईँलाई पैसा नलगाइकन उनीहरूले आफ्नो आम्दानी गर्न सक्दैन है। त्यसैले यो कन्सेप्टबाट मुक्त हुनुहोस् आउनुहोस् प्रक्रियामा भित्र छिर्नुहोस् तपाईँलाई प्रक्रिया पुगेअनुसार तपाईँले यदि इमान्दार हुनुहुन्छ तपाईँसँग त्यो इच्छा शक्ति छ र म लगन छ भने म कमिटमेन्ट छ भने डेफिनेटली तपाईँले चाहिँ वित्तीय सहयोग पाउनुहुन्छ।
आज यो भनौँ न नवजीवन सहकारी जुन किसिमले अगाडि बढिरहेको छ यसको विश्वसनीयताको आधार के हुनसक्छ तपाईँलाई के लाग्छ?
अघि पनि अध्यक्षज्यूले भन्नुभयो हामी चाहिँ त्यतिखेर यहाँ इस्ट्याब्लिस भयौँ जतिखेर चाहिँ कुनै पनि प्राइभेट कमर्सियल ब्याङ्कहरू थिएनन्, अब संस्था यहाँका मान्छेहरूसित छिटो वित्तीय सहायता प्राप्त गर्ने चाहिँ ऊ थिएन, अरू कमर्सियल ब्याङ्कहरू थिएनन्, त्यतिखेर हामीले सर्भिस दियौँ, त्यसपछि बिस्तारै बिस्तारै आउन थाल्यो, तर हामी पनि ग्रो गर्दै गयौँ र हामीले चाहिँ हाम्रो विश्वसनीयतालाई कायम राख्यौँ होइन, त्यो कारणले गर्दा चाहिँ मान्छेहरूसित जोडिँदै गए र अब एउटा किसिमको नवजीवन कल्चर चाहिँ एडप्ट गरिसक्नु भएको छ क्या उहाँले, उहाँलाई त्यो भित्र छिर्दा आफ्नो संस्था जस्तो लाग्छ, किनभने उहाँ मालिक पनि हो होइन, सेयर सदस्य भने मालिक पनि हो, त्यो आफ्नो जस्तो
जिम्मेवारी पनि छ,
जिम्मेवारी पनि छ होइन,
यदि नवजीवन अगाडि बढ्यो भने हामीलाई पनि खुसी लाग्छ एकदमै, किनभने हाम्रो पनि त त्यसमा केही न केही लगानी छ नि त होइन, त्यसको लागि तपाईँहरूलाई सफलताको शुभकामना दिन चाहन्छु। रतनजी अन्त्यमा छु म, अब यो नवजीवन सहकारी संस्था लिमिटेडको जुन चाहिँ 23 साधारण सभा भनौँ न भोलि हुन गइरहेको छ,
यहाँ 8 गते
पर्सि 8 गते
शनिबार 8 गते
शनिबारको दिन हुन गइरहेको छ, यहाँले के भन्नुहुन्छ उहाँहरूलाई चाहिँ निमन्त्रणाका
लागि? म सेयर सदस्यहरूलाई म के रिक्वेस्ट गर्न चाहन्छु भने हामी कमसेकम 23 वर्षदेखि जुन विनियम संशोधन हुन गर्न हामीले नसकेको अवस्था थियो, यो साल हामी प्रयास गर्दैछौँ, कमसेकम यो विनियम संशोधन गर्नका लागि पनि कमसेकम सेयर सदस्यहरू हुन्छ नि, भोलि नवजीवनको बेटरका लागि पनि कमसेकम सेयर सदस्यहरूले उपस्थितका लागि म हार्दिक अनुरोध गर्दछु।
जिएम सर अन्त्यमा केही छ?
तपाईँ यो संस्था तपाईँको चासोको विषय हो, तपाईँको लगानीले खुलेको संस्था हो र तपाईँलाई नै सेवा सुविधा गर्न खुलेको संस्था हो, त्यसैले यसमा चासो व्यक्त गर्नुहोस्, घरमा बसेर मात्र नआउनुहोस्, यो ठुलो इभेन्ट हो, तपाईँहरूको कार्यक्रम हो साधनसभा, त्यहाँ आउनुहोस्, तपाईँको जिज्ञासा प्रश्नहरू छ भने सोध्नुहोस् र
के
सुझाव पनि दिनुहोस् होइन, प्लिज कृपया चाहिँ शनिबारको दिन तपाईँहरूकै संस्था तपाईँ त्यसको मालिक हुनुहुन्छ, कृपया आइदिनुहोस्।
कहिलाई निमन्त्रणा नपुगे पनि होला होइन, उहाँहरूले अब यतिखेर
सुन्दै पनि हुनुहुन्छ, एफएमलाई आधारमा नि तातो बस मार्फत
थ्याङ्क यू सो मच दुवैजनालाई आफ्नो समय र विचार राख्नुभएको,
तपाईँलाई धेरै धेरै धन्यवाद, यो क्रुसियल टाइम हामीलाई दिनुभएकोमा धेरै धेरै धन्यवाद।
थ्याङ्क यू सो मच आदरणीय सुधा महानुभाव, र आजको यो विशेष तातो बहसमा आजको अतिथिको रूपमा हामीसँग स्टुडियोमा हुनुहुन्थ्यो नवजीवन कोअपरेटिभ जुन चाहिँ संस्था रहेको छ धनगढीमा सहकारी संस्था, यसका चाहिँ सञ्चालक बोर्डका अध्यक्ष हुनुहुन्थ्यो हामीसँग रतन कठायत, त्यसै गरी नवजीवन ब्याङ्क लिमिटेड जुन चाहिँ धनगढीका चाहिँ महाप्रबन्धक हुनुहुन्थ्यो हामीसँग मोहन भट्ट, उहाँहरू दुवैजनासँगको यो तातो बहसँगै आजलाई कार्यक्रमबाट म नवराज धानुक पनि भोलिसम्मकालाई बिदा माग्छु, हवस् त नमस्कार।